पाल्नुस दिल बलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। पाल्नुस दिल बलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। यो अचम्म हुनेछ हजुरलाई, यो अचम्म हुनेछ हजुरलाई, जलेको दिल ढलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। पक्कै विश्वास गर्नुहुने छैन, पक्कै विश्वास गर्नुहुने छैन, ढलेको दिल गलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। जाँदैन अझै स्वास्थ्य म के गरौँ, जाँदैन अझै स्वास्थ्य म के गरौँ, गलेको दिल चलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। सुटुक्क उसैको सामुमा पुग्छ यो, सुटुक्क उसैको सामुमा पुग्छ यो, चलेको दिलले छलेको देखाउँछु, पाल्नुस दिल बलेको देखाउँछु, बलेको दिल जलेको देखाउँछु। सुडाल आठ भक्तपुरका नवीन नेपालले पठाउनु भएको गजल थियो यो। तेजसँग आएको हावाको झोक चङ्गामा ठोकिएर बहँदा धागोले चङ्गालाई बचाइराख्छ। हावाले उडाएर लैजानुको सट्टा चङ्गा त्यही हावाको फाइदा लिँदै अझै उचाइमा जान्छ। हल्लिन्छ, तानिन्छ र पनि धागो र भारी पुच्छरको सहायताले नियन्त्रणभित्र हुन्छ। यसो हेर्दा धागो र चङ्गा बीच ठुलो सङ्घर्ष चलिरहेको देखिन्छ। मलाई जान देऊ, म स्वतन्त्र हुन चाहन्छु, चङ्गाले भनिरहेको हुन्छ। यत्तिकैमा एउटा चङ्गा धागो चुडेर फुत्किन्छ। अन्त्यमा स्वतन्त्र भए ऊ चिच्याउँछ, स्वतन्त्र हावासँगै उड्न स्वतन्त्र। यद्यपि धागोको प्रतिरोधबाट स्वतन्त्र हुँदा नहुँदै सजिलै ऊ पागल हावाको भुमरीमा फस्छ। ऊ नमजासँग जमिनमा झारपातको मृत थुप्रोमा बज्रिन पुग्छ। अन्त्यमा स्वतन्त्र शक्तिविहीन असहाय र निष्प्राण रूपमा लाचार बस्न। यो चङ्गाको कथा हाम्रो जीवनका लागि एउटा राम्रो उदाहरण बन्न सक्छ। जीवनमा हामीले विभिन्न दुर्भाग्य, प्रतिबन्ध र नियम कानुनहरूबाट गुज्रनुपर्ने हुन्छ। भलै यी दुर्भाग्य, प्रतिबन्ध र नियम कानुन अगाडि बढ्न बाधक लाग्लान्, यी त चङ्गाको धागो जस्तै हुन्। विपरीत दिशाबाट आउने हावासँग जुझ्न धागोको आवश्यकता पर्छ नै, नत्र लैजान्छ हावाले उडाएर। धागोले बाँधिएका छौँ भने हामी उल्टै त्यही हावाको फाइदा उठाएर माथि माथि उड्न सक्छौँ। होइन भने हाम्रो पनि बास मरे सुकेका झारपातको थुप्रोमा हुन्छ, शक्तिविहीन असहाय र निष्प्राण। आइपर्ने अप्ठ्यारा परिस्थितिबाट पाठ सिकेर यो नयाँ वर्षमा तपाईँ सबै माथि उचाइमा उड्न सक्नुहोस्। शुभकामना नयाँ वर्षको। नमस्कार, नमस्कार अनि नमस्कार। प्रेरणादायी कथा गजलको ताज साथमा संगीतको जानकार, यो आवाज हो मनछुने आवाज, रेडियो कार्यक्रम यो साँझ यो सुबास। कार्यक्रमको यो 53 श्रृङ्खला सुनिरहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा स्वागत अभिवादन। रन्सी मिडियाको प्रस्तुति कार्यक्रम यो साँझ यो सुबासमा निर्माता रन्सी अनि यो प्रस्तुता प्रदीप गिरीको। देशभर विभिन्न रेडियो स्टेशन इन्टरनेटको सहायताले क्यानाडा नेपाल .net लगायतका दर्जनौ वेबसाइट र ब्लगहरू अनि धेरै धेरै भन्दा धेरै श्रोतामाझ पुग्ने हाम्रो लक्ष्य अनुरूप हामी आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्तामाझ पनि क्रमशः नेपाली एफएम र माई नेपाल नामका एप्लिकेसन मार्फत प्रसारण हुने गर्दछौँ। आउनुहोस् आजको कार्यक्रमलाई अगाडि बढाउँ यो साङ्गीतिक कोसेलीबाट। खिरै खिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो, खिरै खिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो। प्रलयको डरले मुटु नै छेड्ने झिरै झिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो। हत्या हिंसा लुट र बलात्कारको, हत्या हिंसा लुट र बलात्कारको भिरै भिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो। बाँच्न खोज्दा सरसैया जस्तै, बाँच्न खोज्दा सरसैया जस्तै, तिरै तिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो। अर्ध जलमा पुराएर चोखो, अर्ध जलमा पुराएर चोखो, निरै निर पनि दिएर गयो, खिरै खिर पनि दिएर गयो, पिरै पिर पनि दिएर गयो। काठमाडौँ घर भई हाल न्युयोर्क अमेरिकामा रहनुभएका कोमल भट्टले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com पठाउनु भएको गजल थियो यो। ठुलो आगो थोरै पानी, यस सामग्रीलाई हामीले टर्निङ टु वन अनादर नामको मार्ग्रेट ह्विटले लेखेको किताबबाट लिएका हौ। मेक्सिको देशका एस्टेक नामका जनजातिबीच अझै पनि भन्ने गरिन्छ कि धेरै वर्ष पहिला हामी अहिले बस्ने पृथ्वी पुरै ढाक्ने जङ्गलमा ठुलो आगो लागेको थियो रे। आगोबाट बस्न मान्छे र जनावर सबै भाग्न सुरु गरेछन्। यसैबीच उल्लु पनि भाग्ने तर्खर गर्दै रहेछ। उसको नजर एउटा सानो चरामा पर्न गएछ। उक्त सानो चरा बडो हतारमा देखिन्थ्यो। ऊ नजिकैको नदी र आगो लागेको ठाउँ आउने जाने गरिरहेको थियो। उल्लू एकछिनका लागि हेरेको हेरे भयो। त्यो सानो चरा फुर्र उडेर नदीमा जान्थ्यो अनि आफ्नो चुच्चोमा पानीको सानो थोपा बोकेर ल्याउँथ्यो। त्यो आगोको राकोमा खसाल्थ्यो। उल्लू उक्त चरा सामु गएर करायो, भाइ तिमी के गर्दैछौ? यो कति मूर्ख हो तिमी। तिमीले यसो गरेर केही प्राप्ति हुनेवाला छैन। बरु तिमी आफ्नो जीवन रक्षाका लागि भाग्नुपर्छ यहाँबाट छिट्टै। सानो चरा एकछिनका लागि रोकियो, उल्लुतिर हेर्यो। म आफूले आफूसँग भएको क्षमताले गर्न सक्ने गरिरहेको छु, जवाफमा उसले भन्यो र फुर्र उड्यो नदीतिर। मेक्सिकोमा एस्टेक नामका जनजातिहरू विश्वास गर्छन् त्यो चराको कुराबाट प्रभावित भई उल्लु अनि अरू जंगलका जनावरहरू सबै मिलेर त्यति बेला आगो निभाएका थिए रे। तसर्थ हरेकले आफूसँग भएको क्षमताले भ्याएसम्मको योगदान गर्ने हो भने असम्भव केही छैन।
किन आउँछ तिम्रो यार एकान्तमा यति धेरै, तिम्रो यार तिम्रै तस्बिर आँखाभरि जति खेरै, तिम्रो यार तिम्रै तस्बिर आँखाभरि जति खेरै।
बिन्ती भाइ जन्मभूमि छाडी नआउनु, सपनाको बोई चढी खाडी नआउनु। बिन्ती भाइ जन्मभूमि छाडी नआउनु, सपनाको बोई चढी खाडी नआउनु। घर खेत पाखो बारी राखी बन्दकीमा, घर खेत पाखो बारी राखी बन्दकीमा, सय करा पाँचको ऋण काडी नआउनु। सपनाको बुई चढी खाडी नआउनु। पासो हो यो फसेपछि उम्कन छ गाह्रो, पासो हो यो फसेपछि उम्कन छ गाह्रो। जलजलेमा जिन्दगानी गाडी नआउनु। सपनाको बुई चढी खाडी नआउनु। अल्झिन्छ मन उतै कतै बल्झिन्छ तन यहाँ, अल्झिन्छ मन उतै कतै बल्झिन्छ तन यहाँ, आफैलाई टुक्रा टुक्रा बाढी नआउनु, सपनाको भुई चढी खाडी नआउनु, जरुरत छ त्यहाँ अब हाम्रो उपस्थिति, जरुरत छ त्यहाँ अब हाम्रो उपस्थिति, गाउँघर बस्ती त्यो उजाडी नआउनु, बिन्ती भाइ जन्मभूमि छाडी नआउनु, सपनाको भुई चढी खाडी नआउनु। भारते दुई लमजुङ घरभई हाल युएईमा रहनुभएका प्रमोद थापाको यो गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ रन्सी मिडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुभाषमा। ठुलो अग्लो रुखको हाँगा मुनतिर म आफ्नो किताब खोलेर बस्दै गर्दा ठुलो पार्कको एक कुनामा अवस्थित त्यो बस्ने बेन्च सुनसान थियो। जीवनदेखि मोहभङ्ग भ्रूभङ्ग भई वाक्क दिक्क थिए। सारा विश्व मलाई तल तान्न लागि परिरहेको छ यस्तै विचार मनमा खेल्दै थिए। त्यतिले मात्र नपुगेर एकटकले किताब हेरिरहेको मेरो ध्यान भङ्ग त्यतिखेर भयो जति बेला एक जवान केटो मेरो छेउ आई बस्यो। ऊ सायद चौरमा खेल्दै थियो। छेउतिर बेन्चमा पर्याप्त ठाउँ हुँदा हुँदै मैसँग टाँसिनै आउनुले मेरो पारा चढेको थियो। हेर्नुहोस् मैले के भेट्टाएँ, शिर तल झुकाउँदै उसले उत्साहका साथ भन्यो। उसको हातमा एउटा फूल थियो। कस्तो छनोट हो, कस्तो दयालाग्दो दृष्टि हो त्यसको। लगभग मरिसकेको फूल, पत्र च्यातिएका, पानी नपाएर हो या पर्याप्त प्रकाश नपाएर हो, फूल फूल जस्तो थिएन। ऊ भने दङ्ग देखिन्थ्यो। म चाहन्थे मरेको उसको फूल लिएर ऊ त्यहाँबाट जाओस्। एउटा झुटो मुस्कान छाडेर म किताब हेर्न लागे। जानुको सट्टा ऊ अब बढी नै उत्सुक हुँदै भन्न थाल्यो, आहा कति मिठो बासना आउँदो रहेछ। उसले बढाई चढाई गर्दै बोलेकाले झिझो लाग्दै थियो मलाई। वास्तवमै सुन्दर फूल त्यसैले टिपेको मैले, लिनुहोस् तपाईँको लागि भयो यो फूल। मेरा लागि भनेर कसैले तिर्साएको त्यो घाँस ओइलाइसकेको थियो र त्यसमा मेरो कति पनि चाहना थिएन, तर मलाई थाहा थियो त्यो मैले लिनै पर्छ, नत्र ऊ त्यहाँबाट हट्ने छैन। तसर्थ मैले पनि आफ्नो हात उतर्फ बढाएँ, तर मेरो हातमा फूल थमाउनुको साटो उसले मध्य हावामा फूलसँगैको हात तेर्साइरह्यो। त्यही बेला मैले पहिलो पटक चाल पाएँ। केटोले हेर्न सक्दैन, केटो अन्धो रहेछ। म आफैले आफ्नो आवाज कापेको सुने। अचानक आँसुले आँखा रसायो। जसै मैले उसलाई यति राम्रो फूलका लागि धेरै धन्यवाद भने, स्वागतम भन्दै ऊ मुस्कुरायो। लर्खराउँदै ऊ चौरतिर गयो। त्यतैबाट आएको थियो सायद। मेरो दिनमा उसले पारेको प्रभावका बारेमा ऊ अनभिज्ञ थियो। म त्यहाँ बसेर सोचिरहे। बुढो रुखमुनि बसेको म बुढोलाई उसले कसरी देख्यो होला, मेरो आत्मलिप्त दुर्दशाको बारेमा कसरी थाहा पायो होला। अन्धो केटाको आँखाबाट मैले देखेँ समस्या विश्व होइन, समस्या म हुँ। वास्तवमा आँखा भएर पनि अन्धो म रहेछु। मैले कसम खाएँ जीवनलाई सुन्दर ढङ्गले हेर्ने, जीवनका प्रत्येक पललाई सराहना गर्ने, अनि त्यो फूललाई नाकमा राखे, सुन्दर गुलाबको बासना लिए। म फूलको बासना लिँदै गर्दा टाढा चौरमा हातमा अर्को त्यस्तै फूलसँगै थियो ऊ।
तिमले सोच्यो अर्कैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई आफ्नो खुसी पन्छाएर तिमीलाई दुख्दा साथ दिए तिमी हिँड्यौ जुन बाटोमा पाइला बनी पछाइरहे आफ्नो खुसी पन्छाएर तिमीलाई दुख्दा साथ दिए आफ्नो सम्झी तिमीलाई भुलेको थिए आफैलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई साथ खोज्दिन म तिमीले झुक्याइ गए पनि तिम्रो बाटो छेक्दिन म तिमी बाहेक यो जुनीमा अर्को साथ खोज्दिन म तिमीले झुक्याइ गए पनि तिम्रो बाटो छेक्दिन म वचनमा भुलै बिचल्लीमा पार्यौ मलाई आशा त मर्यो अब छैन चाह बाँच्नलाई मैले सोचे तिमीलाई
ओइलिएर झरेको पात मेरो जिन्दगी विवस्ता बीच बाँच्नु पर्ने मेरो जिन्दगी ओइलिएर झरेको पात मेरो जिन्दगी विवस्ता बीच बाँच्नु पर्ने मेरो जिन्दगी के दिन छ मेरा लागि दुनियाले यहाँ के दिन छ मेरा लागि दुनियाले यहाँ भारी जीवन जिउनु पर्ने मेरो जिन्दगी विवस्ता बीच बाँच्नु पर्ने मेरो जिन्दगी धोका दिन्छन् कोही चुट्छन् मलाई धोका दिन्छन् कोही चुट्छन् मलाई सामना आखिर गर्नै पर्ने मेरो जिन्दगी व्यवस्था बीच बाँच्नु पर्ने मेरो जिन्दगी पीडा आफैसँग मुटु माझ तैपनि पीडा आफैसँग मुटु माझ तैपनि मुस्कुराई देखाउनु पर्ने मेरो जिन्दगी व्यवस्था बीच बाँच्नु पर्ने मेरो जिन्दगी दङ्ग पार्छन् स्वार्थ पूरा गरी दफाउँछन् दङ्ग पार्छन् स्वार्थ पूरा गरी दफाउँछन् उनकै भर पर्नु पर्ने मेरो जिन्दगी ओइलिएर झरेको पात मेरो जिन्दगी व्यवस्था बीच बाँच्नु पर्ने मेरो जिन्दगी म गजल लेख्दिन तर तपाईँको कार्यक्रममा सुन्दा एकदमै मनपर्छ। यो मेरो पहिलो प्रयास वाचन गरिदिनु भएमा ठुलो प्रेरणा मिल्ने थियो भन्दै यो सामग्री पठाउनु भएको थियो आरके धोका टोकियो जापानबाट।
आफ्नो मन आफैसँग घटन नमिल्ने दुखे पनि अरूसँग सटन नमिल्ने आफ्नो मन आफैसँग
कति मिठो लाग्छ सुन्दा कुरा सुन्दरीको, बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। कति मिठो लाग्छ सुन्दा कुरा सुन्दरीको, बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। बेहोसी भई ढले जब जुधे पछि नजर, बेहोसी भई ढले जब जुधे पछि नजर, दिलै हर्ने नजर ती छुरा सुन्दरीको। बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। सङ्गीतको खानी लाग्छ हुँदा समीपमा, सङ्गीतको खानी लाग्छ हुँदा समीपमा, नारीमाथि बजिरहने चुरा सुन्दरीको। बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। गाजलु ती मृगनयन काला केश राशि, गाजलु ती मृगनयन काला केश राशि, कसरी म गरौं बयान पुरा सुन्दरीको। बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। आधा पेट खाई सधैँ ध्यान योगा गर्ने, आधा पेट खाई सधैँ ध्यान योगा गर्ने, लोभै लाग्ने देख्दा शरीर लुरा सुन्दरीको। कति मिठो लाग्छ सुन्दा कुरा सुन्दरीको, बन्दकीमा छ यो ज्यान सुरा सुन्दरीको। तोपगाछी चार झापाका अभागी कान्छा गाउँले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com मा लेखी पठाउनु भएको यो गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ। कार्यक्रम यो साँझ यो सुभाषमा। उत्तरी बेलायतको एउटा माछा मासु बेच्ने आफ्नो पसलमा निर्धक्कसँग एउटा कुकुर पसेको देखेपछि कसाई अचम्मित भए। उनले कुकुरलाई लखेटे, तर एकछिनपछि त्यही कुकुर फेरि भित्र आयो। कसाईको आँखा कुकुरको मुखमा रहेको कागजको टुक्रामा पर्यो। के म 1 किलो मासु पाउँछु? पैसा भित्रपट्टि राखेर बेरिएको त्यो कागजको टुक्रामा लेखिएको थियो। कसाईले झोलामा मासु हालेर कुकुरको मुखमा अड्काइदिए। कुकुरको चर्तीकलाबाट कसाई एकदमै प्रभावित भए। बिचरा कुकुर, यो मासु लिएर गन्तव्यसम्म पुग्ला त? पसल बन्द गर्ने समय पनि भइसकेको थियो। पसल बन्द गरेर उनले कुकुरको पिछा गर्न निदो गरे। कुकुर पसल छेउको गल्लीमा निस्केर अगाडि बढ्यो। कसाई दौडेर कुकुरलाई भेट्टाउँदा ऊ नजिकैको ट्राफिक बत्तीमा खडा थियो। कुकुरले झोला तल राख्यो, माथि उफ्रेर खम्बामा रहेको बटन थिच्यो, अनि बाटो काट्ने हरियो बत्ती नबलुन्जेल मजाले कुरेर बस्यो। बत्ती बल्यो, झोला मुखले समात्यो अनि बाटो काट्यो। कसाई उसको पछि पछि। करिब 3 मिनटको हिँडाइपछि अब यी दुवै बस पार्कमा आइपुगेका थिए। प्रतीक्षालयको एउटा सिटमा झोला राखी छेवैको अर्को सिटमा आफू बस्यो। पहिलो बस आइ रोकेपछि कुकुर बसमा उफ्रेर चढ्यो, यता उता हेर्यो। सायद त्यो बस उसको गन्तव्य जाँदै नथ्यो। कुकुर फर्केर सिटमा आइबस्यो। दोस्रो, तेस्रो, चौथो बसमा बल्ल कुकुर पछाडिको सिटमा बस्यो, झ्यालतिर वरिपरि ध्यानले हेर्दै। त्यस बसमा चढेको 15-20 मिनटपछि कुकुर बसबाट झर्यो। कसाई पनि कुकुरसँगै झरेर पछि लागे। अलिकति भित्रपट्टि हिँडे लगतै आउने एउटा सुन्दर घरतिर कुकुर मोडियो। घरको ढोका छेउमा झोला राखी कुकुर अलिकति पछाडि हिँड्यो र दौडेर ढोकामा लात बजार्यो। भुक्यो, ढोका खुलेन। अब ऊ दायाँपट्टिको बगैँचा हुँदै घरको झ्यालमा गई भुक्यो। उफ्रेर आफूलाई झ्यालमा फ्याँक्यो, फेरि आएर ढोका अगाडि खडा भयो। कसाई कुकुरको यो सङ्घर्ष देख्न नसकी आफै आवाज दिने तयारी गर्दै थिए। उनले देखे एउटा ठूलो ज्याङ्गो शरीर भएको मान्छेले ढोका खोल्यो। कस्तो अचम्म! उसले त कुकुरलाई गाली पो गर्न थाल्यो, लातले हिर्कायो। कसाई दौडेर घर धनीलाई रोके। के गर्नुभएको यो तपाईँले? भाग्यमानी हो तपाईँ, यस्तो प्रतिभाशाली कुकुर छ तपाईँसँग। यसको चर्तीकलाबाट प्रभावित भएर म त पछि पछि गर्दै यहीँ नै आइपुगेँ। यस्तो प्रतिभाशाली कुकुर संसारमै नहोलान्। यसको बारेमा त टिभी पत्र पत्रिकामा समाचार आउनुपर्छ। जवाफमा घरधनीले भने, तिमी यस्तो कुकुरलाई प्रतिभाशाली भन्छौ? यो दोस्रो पटक हो यस बेवकुफले घरको चाबी लैजान भुलेको। कसाई घरधनीको यो कुरा सुनेर तिन छक परे अनि आफ्नो बाटो लागे। यसो बुझेर ल्याउँदा कति मान्छेहरू आफूसँग धेरै हुँदाहुँदै पनि त्यसबाट कहिले पनि सन्तुष्ट हुँदैनन्।
मेरो माया यस्तो छ है, तिम्रो माया कस्तो? मेरो माया यस्तो छ है, तिम्रो माया कस्तो? खडेरी माया मेरो माया यस्तो छ तिम्रो माया कस्तो मेरो माया यस्तो छ तिम्रो माया कस्तो उकालीमा भेटिएको उकालीमा भेटिएको गरेको छाया जस्तो मेरो माया यस्तो छ पर पिपल हो चौतारी को एक नौरी कली को हो पर पिपल हो चौतारी को एक नौरी कली को तीर्खाउँदा पिउने पानी थकाई मार्ने देउराली हो मेरो माया यस्तो छ
यसका साथै आजको कार्यक्रमबाट बिदा लिने बेला भयो अर्को साता आजकै समयमा भेट हुनेछ कार्यक्रम सम्बन्धी कुनै प्रतिक्रिया भएमा हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com जाँदा जाँदै एउटा गजल वाचन गर्दैछौँ बुटवल घर भई हाल काबुल अफगानिस्तानमा कार्यरत रोहित राणाको यो गजलसँगै कार्यक्रम निर्माता रन्ची अनि यो प्रस्तोता प्रदीप गिरी बिदा चाहन्छौँ शुभरात्रि म सपनाहरू देखेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु म सपना देखेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु पृथ्वीले के सोच्छ होला पृथ्वीले के सोच्छ होला म उसैलाई टेकेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु थाहा छैन धर्म कर्म के हो थाहा छैन धर्म कर्म के हो मात्र टुलु टुलु हेरेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु सन्देश उनले पाइनन् अरे सन्देश उनले पाइनन् अरे पुनः पत्रहरू केरेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु मर्न खोज्दा उनैले रोकिन् मर्न खोज्दा उनैले रोकिन् नयाँ जीवन फेरेर बाँच्दैछु म सपना देखेर बाँच्दैछु र गजल लेखेर बाँच्दैछु Leave